गुड मर्निङ, नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई। प्रदेशमा साथको आवाज हो यो दिनेश एफएम 93.8 मेगाहर्जमा कार्यक्रम तातो बहसको पर्खाइमा बस्नुभएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम पस्ता मनोपराज धानुक, हामी दिनु विभिन्न विषयमा चर्चा परिचर्चा बहस गर्छौँ, छलफल गर्छौँ, कुराकानी गर्छौँ। र यतिखेर अब सबैको ध्यान प्रदेश र सङ्घको निर्वाचनतिर छ, किनभने देश चुनावी माहौलतिर गइरहँदा कोही कतै अहिलेको सरकारले वाम गठबन्धनलाई देखेर सरकारले चुनावको मिति परसार्ने त होइन भन्ने शङ्का उपशङ्काहरू बाहिर आउन थालेको छ। र यो अवस्था हेर्दा आकलन पनि गर्न सकिने अवस्था छ, किनभने कमजोर प्रजातान्त्रिक शक्तिहरू देखिरहेको अवस्थामा चुनाव हुन सक्छ कि सक्दैन, यो विषयमा पनि हामी आगामी विषयमा आज पनि हामी चर्चा गर्छौँ यो विषयमा। र स्पेसली पछिल्लो समय नेपाली काङ्ग्रेस र लोकतान्त्रिक शक्ति एक भइरहँदा पछिल्लो समय वाम शक्तिहरू एक ठाउँमा आउने प्रयास भयो, र जसको एकताको सूत्रका निम्ति यतिखेर वाम घटकहरू अर्थात् स्पेसली भन्यो भने नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालको बिचमा चाहिँ जुन चुनावी तालमेल र पार्टी एकताका लागि प्रक्रिया अगाडि बढेसँगै अब लोकतान्त्रिक शक्तिहरू कसरी अगाडि बढ्लान्। र यो बिचमा पछिल्लो समय नेपालमा वैकल्पिक राजनीतिक धारको रूपमा उदाउँदै गरेको विवेकशील साझा पार्टी धेरैतिर चर्चाको विषय बन्यो, र स्पेसली काठमाडौँमा रविन्द्र मिश्रदेखि लगायत विभिन्न नेताहरू यतिखेर चर्चामा हुनुहुन्छ। उज्जवल थापाहरू काठमाडौँबाट उठिरहँदा धनगढी क्षेत्रबाट छ, यसपटक कसलाई उम्मेदवारी दिँदैछ त, यो विषय आजको गहन विषयमा रहेको छ। र समानुपातिकमा यसपटक उहाँको नाम सिफारिस भएको छ, प्रदेश कमिटीबाट उहाँलाई चाहिँ सर्वसम्मत रूपमा चाहिँ समानुपातिकमा उद्घोष गरेसँगै अन्य व्यक्तिहरू पनि उहाँ पनि पर्नु भएको छ। र पछिल्लो समय वैकल्पिक राजनीतिक शक्तिको रूपमा उदाएको र गत स्थानीय तहको निर्वाचनमा चाहिँ धनगढी उपमहानगरपालिकामा चाहिँ एउटा जनादेश प्राप्त भयो उहाँहरूलाई, र स्पेसली उहाँहरूले उठाएको मुद्दा समृद्धि र विकासको नाराले जुन स्थान प्राप्त गर्यो के अब सम्भव छ, अहिलेका राजनीतिक शक्तिहरूले लिएको एजेन्डा विचार र उहाँहरूमा के फरक छ, यिनै विषयमा हामी चर्चा गर्दैछौँ। आज हामीसँग हुनुहुन्छ विवेकशील साझा पार्टी प्रदेशसम्म साथका प्रवक्ता र पछिल्लो समय समानुपातिकमा उहाँको नाम सिफारिस भएको छ दानबहादुर रावल, आज हामीसँग हुनुहुन्छ। उहाँलाई म ढिला नगरी कार्यक्रममा वेलकम गर्छु। रावलजी, वेलकम, यहाँलाई स्वागत छ।
धन्यवाद।
सन्चै हुनुहुन्छ होइन?
सन्चै।
एट फर्स्ट त यहाँलाई बधाई दिनु पऱ्यो अब, किनभने तपाईँ समानुपातिकमा परेको, पार्टीलाई सहयोग गरेको, तपाईँलाई धेरै धेरै बधाई छ, शुभकामना छ।
अब मेरो त निर्णय चाहिँ भइसकेको छैन, अब हुने हो, निर्णय चाहिँ भइसक्यो।
बाहिर आयो त के आएको त्यो?
बाहिर आउने भन्दाले अब हाम्रो केन्द्रको चाहिँ बाहिर आयो, प्रदेश सभाको लागि बाहिर आएको हो पाँचजनाको। अब हाम्रो यो प्रादेशिक उसमा चाहिँ अहिले हाम्रो खासै निर्णय चाहिँ भइसक्यो।
समानुपातिकमा पनि भएन,
मोटामोटी भएको छ, तर हाम्रो निर्णय भइसकेको छैन।
अहिले प्रत्यक्षका लागि के गर्दै हुनुहुन्छ? काठमाडौँमा त चर्चामा आइसक्नुभयो रविन्द्र मिश्र, प्रकाशमान श्रेष्ठ, प्रकाशमान सिंहको उहाँ उठ्ने भन्ने कुराहरू बाहिर आइसकेको छ। उज्जवल थापा, त्यसै गरी एकजना 26 वर्षको लेडिज जो हुनुहुन्छ सुबिना समथिङ, उहाँ पनि अहिले चर्चामा हुनुहुन्छ गगन थापाको विरुद्धमा उम्मेदवारी। यो अवस्था हेर्दा अब तपाईँहरू कसरी जाँदै हुनुहुन्छ प्रदेशसम्म साथमा विवेकशील साझा पार्टी?
अब हामी यसमा घनीभूत ढङ्गले तयारीमा छौँ, एकदम जोडतोडका साथ लागेका छौँ। अझै पनि केही राम्रा मान्छेहरू को खोजी हाम्रो भइरहेको छ, पाएसम्म कहीँ कतै दाग नलागेका, कहीँ कतै विवाद भन्न आएका त्यस्ता मान्छेहरूको हामी खोजी गर्दैछौँ। उसरी मोटामोटी हामीले उठाउने कुराहरू अब नराम्रै मध्येबाट पनि राम्रो खोजेर हामी उम्मेदवारी त दिलाउँछौँ, छिटै दिलाउँ घोषणा गर्छौँ।
कहिलेसम्म? अब त ढिला हुँदैन, केही दिन मात्रै बाँकी छ। अब हेर्नुहोस् त, चुनावको तयारी गर्नु पर्ला, पछिल्लो समय त तपाईँहरू 2 महिना पहिलेबाट लाग्नु भएको थियो हेर्नुहोस् स्वतन्त्र उम्मेदवार हुँदा।
न हामी सक्छौँ, हाम्रो त त्यति धेरै ठुलो पार्टी पनि होइन, अब नयाँ क्रममा पार्टी विस्तार गर्ने क्रममा छौँ, हाम्रो सङ्गठनमा त्यति अब बनिसकेकै अवस्था होइन, हामी झुट बोल्दैनौँ, बन्ने क्रममा छ, मान्छेहरूको आकर्षण व्यापक रूपमा बढ्यो।
कतिवटा जिल्लामा तपाईँहरूले सङ्गठन विस्तार गर्नुभयो दानबहादुरजी, तपाईँ पार्टीको प्रवक्ता हुनुहुन्छ?
अब गरिसकेको भनेको अब भोलि पर्सितिर हामी अब पहाडी जिल्लातिर पनि जान्छौँ, त्यहाँ पनि तयारी छ, साथीहरूले तयारी गरेका छन्, हामीलाई बोलाएका छन्।
कस्तो देख्नुभयो त यो राजनीतिमा हाम फालेपछि, किनभने पूर्व कर्मचारी तपाईँ हेर्नुहोस्, नेपाल सरकारको सेवकको रूपमा लामो समय त सुरक्षा निकायमा रहेर रिटायर हुनुभयो हेर्नुहोस् दानबहादुरजी, अब राजनीतिमा हाम फाल्दा धेरै सुरक्षाकर्मीहरू पछिल्लो समय आउनु पनि भएको छ, देखिनु पनि हुन्छ, सांसद मन्त्री पनि बनाएका छन् हेर्नुहोस्, अब त्यो एउटा त्यो क्रेज त देखिन्छ। दानबहादुरजीलाई कस्तो लाग्यो यो राजनीति भनेको चिज के रहेछ? पछिल्लो समय आफै छिर्नुभयो, अब त्यसमा पनि वैकल्पिक राजनीतिक शक्ति
यस्तो छ। हेर्नुहोस्, म राजनीति गर्ने मुडमा थिइनँ, म पटक्कै पनि राजनीति नगर्ने भनेरै बसेको थिएँ, म अहिलेसम्म कुनै पार्टीको सदस्यता नलिएर बसेको मान्छे हुँ, म स्वतन्त्रै बस्छु, एउटा स्वतन्त्र नागरिककै हेर्छु।
आस्था विचार त थियो होला नि?
मेरो आस्था विचार पनि खासै कसैसँग थिएन, मैले 30 वर्ष जागिरमा बिताएँ, र पछिल्लो चरणमा आएर के भने यो मुलुकको राजनीति यति दुर्गन्धित भयो, यो मुलुकको राजनीतिको गरिमा यति स्खलित भयो, होइन, यो राजनीति भनेको बदमासहरूले गर्ने हो, बदमासले गर्ने चिज हो, यो राजनीति भनेको फोहोरी खेल हो, यसमा लाग्नै हुन्न भन्ने जुन एकदम व्यापक रूपमा यो मान्छेमा नैराश्यता राजनीतिप्रति वितृष्णा जो पैदा भयो, पछि अब हामीले पनि एउटा कुरो मैले पनि मनमनमा के सोचेको थियो भने यो मुलुकलाई रूपान्तरण गर्न सक्ने, यो मुलुकलाई सही ढङ्गले हाँक्न सक्ने र जति पनि राजनीति बहसहरू छन्, जति पनि राजनीति एजेन्डा छन्, मुद्दा छन् त्यसका, जो व्यक्तित्व आएपछि जो मान्छे आएर 24 घन्टाभित्र हल गर्न क्षमता राख्दछन् त्यस्ता मान्छेहरू कोही आएछन् विकल्प ल्याएर भनेपछि म त्यहाँ लाग्छु भन्ने कुरा मैले पहिलेदेखि नै पनि सोच बनाएर बसेको मान्छे हो। तर पछिल्लो समयमा यो राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रबाट मा आफ्नो चाहिने व्यक्तिगत खुबीबाट, व्यक्तिगत औकातबाट, कसैको आशीर्वाद बिना, कसैको पहुँच बिना यो विवेकशील साझा पार्टीमा जो मान्छेहरू छन् अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति प्राप्तका विद्वानहरू, तिनीहरूले जत्रोसुको मुद्दा पनि 24 घन्टाभित्र हल गर्ने तिनीहरू क्षमता राख्दछन्। हामीले 2007 सालदेखि अहिलेसम्म राजनीति मुद्दा हल गर्न सकेनौँ र ती व्यक्ति यस्ता छन् तिनले देश कसरी बिग्रे, देश कसरी बने, त्यो सबै देशमा, सबै विदेशका धेरै ठाउँमा बसेर उहाँहरूले काम गर्नुभएको, उहाँहरूले देख्नुभएको, आँखाले देख्नुभएको, भोगेरै आउनुभएको र त्यति अनुभवी मान्छे यस ठाउँमा आए, विपक्षी साझा पार्टीमा आए र उहाँहरूबाट पनि हामीलाई भयो तपाईँहरू जस्ता मान्छे आइदिनु पऱ्यो। यो राजनीति फोहोरी खेल भनेर तपाईँ मानुस एउटा खेल भइरहेछ, फुटबलको खेल भइरहेछ, तपाईँ दर्शक दीर्घमा बसेर कति दिनसम्म यो फुल खेलाडीहरूलाई गाली गर्नुहुन्छ, यो झलेन्डी गरे यिनीहरूले, यो बदमासी गरे यिनले दर्शक दीर्घमा कति गाली गर्नुहुन्छ। आउनुहोस् खेलै खेलौँ, राम्रा मान्छे आउँ,
त्यसको नियम के छ बुझौँ न, होइन फिल्डमै गएर
खेल सुधार्ने हो भने त जाउँ खेलौँ। र फोहोर भन्ने अनि बाहिर बसेर गाली गर्नु भएन, फोहोर सफा गर्न फोहोरमै हात हालौँ अब भन्ने हामीले
त्यो उत्प्रेरणा कहाँबाट मिल्यो? तपाईँहरूलाई स्थानीय तहको निर्वाचनमा गोपाल हमाललाई स्वतन्त्र उम्मेद्वारमा अगाडि सारेपछि जुन जनमत प्राप्त गर्नुभयो, एउटा एलायन्स तपाईँहरूले बुन्दा उठाउनु भएको थियो, हेर्नुहोस् विकास र समृद्धिको, त्यहाँबाट तपाईँहरूलाई उत्प्रेरणा मिल्यो कि होइन अब देशमा चाहिँ राजनीति गर्नका निम्ति वैकल्पिक धार रोज्नुपर्छ भन्ने तपाईँहरूले मनसा बनाएर हिँड्नु भएको थियो, आज क्लियर गर्नुहोस् त जनतालाई। अब
यो एउटा पाटो रह्यो, हामीले गोपी हमालको उम्मेदवारी स्वतन्त्र किन दिएका हौँ भने धेरै पार्टीहरूको प्रेसरका बावजुद पनि धेरै पार्टीहरूले गोपी हमाललाई हाम्रो पार्टीबाट उठ्नुहोस् भनेकै हुन् है, प्रस्ताव राखेकै हुन्, तर हामीले उठ्न दिएनौँ। हामीले किन दिएनौँ भने त्यो फोहोरी खेलमा, यो लुटतन्त्रमा, यो बेमानी तन्त्रमा, यो जालझेल तन्त्रमा तपाईँ लेप्चे लाउन नजानुस्। जनमत बुझ्यो, जनमतले के भन्छ, जनमत विकास र समृद्ध र सुशिक्षित राजनीतिको पक्षमा छ भनेपछि राजनीति गरौँला, सोचौँला। यदि जनता त्यसै त्यही कित्तामा रमाएका छन्, त्यही पार्टीहरूमा रमाएका छन्, तिनलाई त्यही सन्तुष्टि छ भने हामी नलागौँला, बुझौँ त जनता के चाहन्छ विकास र।
तर जनमतले त तपाईँहरूलाई जितको नजिक मात्र पुर्यायो, जिताएन नि त, त्यसलाई कसरी लिनुभयो यहाँले फेरि?
अब हेर्नुहोस्, हाम्रो यो पहिलो प्रयास थियो, हामीले धेरै थोरै समय पायौँ, अब हामीले नजितेको त म भन्नै सक्दैन, हामीले जित्यौँ, हामीले कति जित्ने, 2006 सालबाट 2007 सालबाट राजनीतिको क्रान्ति गर्दै नेतृत्व गरेका मान्छे, 10 वर्ष जनयुद्ध लडेका मान्छे, यत्रा मान्छेलाई हामीले आफूभन्दा पछाडि पार्यौँ, अब हामीले
यहाँनिर मैले काटेँ, अब धेरै जनताले यतिखेर हामीलाई सुन्दै हुनुहुन्छ, हेर्नुहोस् दानबहादुरजी, होइन यहाँनिर बताउनुहोस्, गोपाल हमालले मत प्राप्त गर्नुभयो कि समृद्धि र विकासको नारा तपाईँहरूले उठाएको मुद्दाले मत प्राप्त गरे? आज क्लियर गर्नुहोस्, धेरै जनताले भन्छन् गोपाल हमालको व्यक्तिगत हाइटले भोट प्राप्त गरे, अन्यथा भोट पाउँथेन भन्नेहरू धेरै छन्।
होइन, गोपी हमालको हाइट त्यसै बने होइन, गोपी हमालले सुदूरपश्चिममा विकास र समृद्धिको नारालाई उठाएर उसले आफ्नो जग बसाएको थियो, त्यस कारण जनताले पत्याएको हो। गोपी हमालले काम गरेर आफूले टेस्ट पास गरिसकेका थियो, यो सुदूरपश्चिममा सुदूरपश्चिमको कन्सेप्ट कसले ल्याएको? शेरबहादुर देवाल ल्याएको, लोकेन्द्रबहादुर चन्दले ल्याएको, यो देशलाई सुदूर राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने यो सम्भावनाको, यो छाउपडीको मात्रै देश होइन, यो मुक्त कमाइएको देश होइन, यो हलियाको मात्रै देश होइन, यो सम्भावना बोकेको देश पनि हो, हामीसँग यी सम्भावना छन् भनेर परिचय गराउने मान्छे को हो? शेरबहादुर देवाल 3 चोटि प्रधानमन्त्रीले गरे हो, 5 चोटि प्रधानमन्त्री भएको लोकेन्द्रबहादुर चन्दले गरे हो, त्यो गोपाल हमालले गरेको। सुदूरपश्चिमको आर्थिक क्षेत्रलाई चलायमान गर्नुपर्छ भनेर सुदूरपश्चिम महोत्सवको कन्सेप्ट ल्याउने मान्छे को? पहिलो मान्छे गोपी हमाल हो, त्यसले देखायो। विकास निर्माणका काम एयरपोर्टमा, यो अहिले गएर 6 प्लेन अहिले आइरहेछन्, यसको सूत्रधार को हो? यहाँका नेताहरू को चढ्ने हुन् सुदूरपश्चिमबाट? कसिङ छ महिनाको के अरे प्लेन चढ्ने पैसा किन बनाउँछस्, किन लाग्छस् गोपी हमाल? यहाँ हाम्रो यहाँका नेताले भनेको, मैले पनि सुनेको, गोपी हमाललाई पनि भनिएको, तर उहाँले रिक्सावालासँग एक रुपियाँ उठाउनु भयो, मुक्त कमैयासँग एक रुपियाँ उठाउनु भयो, कारागारका कैदीसँग सिधा दानको पैसा एक रुपियाँ उठाउनु भयो, अभियान चलाउनु भयो, राज्यलाई झुकाउनु भयो, पैसा आयो उहाँले पनि उठाउनु भयो, अहिले छ छवटा प्लेन जहाँ हामी टिकट पाउँदैन, मान्छेको दूरदृष्टि भनेको त्यस्तो।
तर यहाँनिर हेर्दा धनबहादुरजी तपाईँहरूलाई दुईवटा प्रश्न त थियो नि, जनमत प्राप्त गरेपछि तपाईँहरूले धेरै एक्सर्साइज गर्नुभयो, हेर्नुहोस् धेरै कार्यक्रममा म पनि सरिक भएँ, त्यो हेर्दा तपाईँहरूलाई दुईवटा म्यान्डेट थियो, एउटा पार्टी क्षेत्रीय खोल्नुपर्छ होइन भने तपाईँहरू ठुला पार्टीमै जानुपर्छ भन्ने मत त थियो होला नि त, तपाईँहरूले क्षेत्रीय पार्टी किन खोल्नु भएन, किनभने यहाँको जनमत हेर्ने प्रदेशको विकास गर्ने हो भने त तपाईँहरूले क्षेत्रीय पार्टी खोलेर आफै एउटा एजेन्डा लिएर भिजन लिएर विचार लिएर अहिलेको चुनावमा गएको भए त अझ राम्रो जनमत प्राप्त हुन्थ्यो कि भन्ने कहीँनिर समीक्षा गर्ने आधार रहेन यहाँहरूले?
आयो आयो त्यो धेरै पक्षबाट पनि त्यो आयो, तर हामी त्यो चुनाव गोपी हमालको स्वतन्त्र उम्मेदवारीको चुनाव यदि हामीले प्रयोग नगरेको भए वास्तवमा त्यो अनुभव हामीलाई आउने थिएन, हामी क्षेत्रमै जाने सक्ने थियो यदि पार्टी खोलेका भए, तर हामीलाई त्यो अनुभव यस्तो प्राप्त भयो, पार्टीहरूले यस्तो नारा लगायो गोपी हमालका विरुद्धमा, त्यो एकजना मान्छे गएर के गर्छ, हामी दिने त्यो लिने त हो, त्यसले के गर्ने, किन दिनुहुन्छ त्यसलाई भोट, लोकतन्त्रमा पार्टी सिस्टममा भोलि पार्टी नै चाहिने हो, त्यो एकजना स्वतन्त्र त्यो जतिसुकै राम्रो भए पनि जतिसुकै योग्य भए पनि त्यसले गर्नेको त्यसको टेक्ने तल फोकटो पनि छैन, समात्ने त्यसको हाँगो पनि छैन, त्यो एकजना मान्छेको पछि किन लाग्छ, जनतालाई दिग्भ्रमित पारे, जोतिसकेको चुनाव पनि प्राविधिक कारणले गोपी हमाललाई हराउन सबै दल लागे, जल काङ्ग्रेसले भन्यो जसलाई दिनुहोस् दिनुहोस् एमालेलाई दिनुहोस् माओवादीलाई दिनुहोस् तर गोपी हमाललाई नदिनुहोस् भनेर प्रचार गरियो, एमाले त्यही भन्यो काङ्ग्रेसलाई दिनुहोस् माओवादीलाई दिनुहोस् गोपीलाई नदिनु स्वतन्त्र व्यक्तिलाई नदिने हाम्रो प्रतिष्ठाको सवाल छ भन्यो, माओवादीले त्यही भन्यो भने अझै त्यसपछिको अनुभवले हामीलाई के भन्दा क्षेत्रीय पार्टी खोल्नुपर्छ यो लामो झन्झटमा नलागौँ भन्ने कुरा तपाईँहरू सक्षम हुनुहुन्छ भने हामीलाई भनिएकै हो,
विभिन्न भेलाले तपाईँहरूलाई त्यो प्रस्ताव गरेकै हो,
दिएको प्रस्ताव दिएकै हो, अझ फेरि यिनीहरू त्यही नारा लगाउने भयो क्षेत्रीय पार्टीको के हैसियत हुन्छ, यी माग्ने त हुन् केन्द्रमा त हाम्रो हुन्छ सरकार, यी जहिले पनि माग्ने त हो, यी माग्नेका पछि किन लाग्नुहुन्छ फेरि जनता भड्काउने, हामीले भन्यौँ त्यसो भए वैकल्पिक शक्तिका रूपमा जो भिजन भएका मान्छेले यदि कसैले राजनीतिक हिसाबले विकल्प ल्याउँछ भने अब त्यता लाग्नुपर्छ भन्ने हामीले सोच बनायौँ, त्यो सोच बनाइरहँदा विवेकशील पार्टी र साझा पार्टी एकीकरण भयो,
त्यो बिचमै भनौँ न चुनावको दौरान पछि
पछि ठ्याक्कै एकीकरण हुनु पुग्यो, हाम्रो छलफलको क्रम यहाँ घनीभूत रम्बले चलेको र त्यही ढङ्ग ठ्याक्कै विवेकशील पार्टी र साझा पार्टी एक भइसकेपछि अनि हामी काठमाडौँ गयौँ, उहाँहरूलाई हामीले बोलायौँ, उहाँहरूले पनि हामीलाई बोलाउनु भयो, हामीले छलफलका विषय उठायौँ, तपाईँहरू गएर हाम्रा के कुरामा भिन्नता हुन्छ के कुरा मिलन हुन्छ भन्ने कुरा ठ्याक्कै विचार मिल्यो, सोच मिल्यो विचार मिल्यो, विकास र समृद्धि सुशील र राजनीति आफ्नै पालामा हामीले हेर्ने त्यो अभियानमा लाग्नुपर्छ भन्ने उहाँहरूको सोच हाम्रो पनि सोच त्यही, अब यो यो बाजे पुस्ताकै राजनीति कति हेर्ने,
तर सम्भव छ र भने धनबहादुरजी अहिलेका मेजर शक्तिहरू हेर्नुहोस् गठबन्धन गर्न थाले, तपाईँहरू त अब सानो देखिनुहुन्छ, अब कसरी हुन्छ विकास,
हेर्नुहोस् तपाईँहरूलाई म एउटा सानो
जनमत नप्राप्त गरी सरकार नभइकन कसरी विकास हुन्छ हेर्नुहोस्, अब तपाईँहरू भर्खरै छ महिना भएको छ,
अब जनता नेपालको जनता अब हिजोको जनता छैन, जनता पढे लेखा छ, गाउँ गाउँमा प्लस टू छन्, युवा युवती सब पढे लेखेका छन्, सबले यो मुलुकको राजनीतिलाई नजिकबाट निहालेका छन्, तर विकल्पको खोजीमा छन्, विकल्प दिन सक्ने मान्छे अहिलेसम्म देखा परेको छ, यो बाध्यात्मक परिस्थितिले हामी पछाडि घस्रिएका थियौँ, अब अहिले हामीले विकल्प दिइरहेका छौँ, अहिले अहिलेको यो ध्रुवीकरणको कुरा उठाइहाल्नु भयो, यो अहिलेको ध्रुवीकरण त वास्तवमा हामी चुनाव नजितेरै विकल्प रूपमा आइसक्यौँ, किनभने यहाँ दुईवटा ध्रुव चुल्लिए, एउटा पहाड यता खडा भयो एउटा पहाड यता खडा भयो, मुलुकको राजनीति दुई ध्रुवमा बाँडियो, अब हेर्नुहोस् तल गहिरोमा खोलोमा हामी छौँ, यताबाट लोटे पनि हाम्रैमा पर्ने हो यताबाट लोटे पनि हाम्रैमा पर्ने हो,
तर त्यही लोटिने ठाउँबाटै आफै उठेर अर्कोमा झुन्ड भइदियो भने के हुन्छ,
त्यो त हुनै सक्दैन,
किन बाहिर आइसक्यो रविन्द्र मिश्र वाम घटकमा जाने भनेर बाहिर आइसकेको छ, चर्चा भइसक्यो मिडियाहरूमा आइसक्यो,
यदि त्यसो भयो भने म र गोपी हमाल त्यही मिनट त्यो समाचारको एक लाइन सुन्ने बित्तिकै हामी यो पार्टीमा बस्दैनौँ,
किन त्यस्तो हिजो त्यही पार्टीका विचार मन पऱ्यो भनेर लाग्यो होइन, तपाईँ आज राष्ट्रियता स्वाधीनता र भनौँ सार्वभौमसत्तासँगै तपाईँहरू विकास र समृद्धि अब उहाँहरू पनि लिनुहुन्छ भने त एजेन्डा विचार त त्यहाँ पनि छ नि त, त्यसरी मानौँ न तपाईँहरू भने
उहाँहरूले लिनु भए लिइसक्नुहुन्थ्यो, उहाँलाई कसले रोकेका थियो 30-35 वर्ष त 27-28 वर्ष त शासन
होइन, तपाईँहरूले अभिभावक मानेको मान्छे आज रविन्द्र मिश्र उज्जवल थापा वाम घटकसँग चुनावमा तालमेल गर्ने होइन, कमसेकम 12 तपाईँको काठमाडौँमा 6 सिट हामीलाई दिनुपर्छ भन्ने कुरामा चाहिँ मेजर दलहरू उहाँहरू वाम घटकहरू तयार भइसकेको अवस्था छ काठमाडौँमा अनि प्रदेशमा पनि होला यस्तै,
हेर्नुहोस् राजनीति भनेको निष्ठाको कुरो हो, निष्ठामा आधारित राजनीति गर्नुपर्छ, राजनीति गर्नु पर्यो भने. अब हामी यी पार्टीहरूले बेमानी गरे, देशमा लुट मचाए, अयोग्य भए, असक्षम भए, देशलाई राम्रो ट्र्याकमा ल्याउन सकेन, यता भताभुङ्ग उता भताभुङ्ग सबै ठाउँमा देश बिगारे, देश असफल त्यतातिर लगे, र यिनले राम्रो काम गर्नै सकेनन्, यसको विकल्प दिनुपर्छ भनेर हामी नगर्ने भनेर बसेका मान्छे राजनीति गर्न आयौँ. फेरि यिनीहरूले अहिलेसम्म गरेका काम तिमीले सही गरेका छौ भनेर हामी ल्याप्चे छाप्न ल्याप्चे लगाउन तिनकै पार्टीमा जाने.
यदि त्यसो भयो भने
त्यसो भयो
तपाईँहरूको राजनीति त सकियो. हेर्नुहोस् त्यसो भए
त्यसो भए त हाम्रो राजनीति सक्यो, हामी राजनीतिमा लाग्दैनौँ, हामी छोडिदिन्छौँ. हामी अहिले पनि हामी ठुला मान्छे हुने भने राजनीति गरेकै होइन, हामीले त अहिले राजनीति गरेको यो भावी पुस्तालाई लक्ष्य.
यदि त्यसो गरे रविन्द्र मिश्र उज्जवल थापाले भने त्यसपछि त तपाईँलाई यहाँका जनताहरूले माफ गर्छन् होला त? यो गलत डिसिजन तपाईँहरूले किन लिनुभयो? हाम्रो सुझाव तपाईँहरू क्षेत्रीय पार्टी खोल्नुहोस् भन्दा भन्दै तपाईँहरू हाम्रो सुझावलाई नमानिकन तपाईँहरू केन्द्रतिर जानुभयो. अहिले त्यही पार्टी तपाईँहरूलाई विश्वासघात गरेर अर्को पार्टीमा विलय भयो भने तपाईँहरूले सोच्या परिकल्पना गरे विकास र समृद्धि कसले उठाइदिने त्यसपछि?
यो कुराको बासमा फेरि अर्को सवाल हो, पहिला जान दिउँ त्यसलाई. यदि जान्छन् भने हाम्रो कन्ट्याक्ट भइरहेछ
के भन्नुहुन्छ उहाँहरूले?
ना हुन्न भन्नुहुन्छ उहाँहरू. हामी तुक्तुक तपाईँहरू सोच्दैन सोच्नु, त्यतातिर लाग्दैन लाग्नुहोस् भन्नुहुन्छ होइन. यो समीकरणको पाटोमा जाने त विवेकशील पार्टीले त्यो कल्पनै पनि गर्दैन, गर्दै गर्दैन. हाम्रो त अहिले अभियान चुनाव जित्ने पनि होइन, हाम्रो त अभियान भनेको राष्ट्रिय पार्टी बनाउने हो. यो पहिलो चरणमा
भने 3% तपाईँहरू थ्रेसोल्ड पास गर्नुहुन्छ, एकजना चाहिँ प्रत्यक्षमा निर्वाचित हुन्छ होला त त्यसो भए? अब
त्यो 1% निर्वाचित हुने पनि प्रावधान हटिसकेछ, त्यो पनि छैन. असम्भव त जित्न त जित्छन्, किन रविन्द्र मिश्रलाई हराउन गाह्रै होला होइन, उज्जवल थापालाई हराउन गाह्रै होला.
उहाँहरूको व्यक्तिगत हाइट धेरै राम्रो
धेरै माथि छ है. यदि नेपाली जनता सचेत छन्
नै, काठमाडौँको जनताले चाहिँ त्यो मूल्याङ्कन गर्छन्
होइन, गाह्रै होला. केही त्यस्ता अरू ठाउँमा पनि फिगर छन्, जस्तै यहीँ पनि भनौँ न, यदि गोपी ओमालले उठ्ने साहस गर्नुभयो भने, उठ्न मान्नुभयो भने, अहिलेसम्म मुख खोल्नु भएको छैन, उहाँलाई हराउनु.
तर धेरै जनताले भन्न थालेका छन् यसपल्ट गोपी ओमाल फेरि उठ्छन् कि उठ्दैनन् भन्ने कुराहरू प्रश्न बाहिर आउन थाले, बजारमा चर्चा हुन थाले.
पश्चाताप जो जनतालाई हिजो दिग्भ्रमित पारियो, त्यो एक्लो मान्छे के गर्छ कहाँ गर्छ के गर्छ भने चाहिँ उहाँलाई जसरी जनतालाई भ्रमित पारे नि, त्यो पश्चाताप अहिले निर्वाचनपछि जनतामा व्यापक छ.
होइन, सरकार बन्नै नसक्ने कुरा भयो भने जिताएर पो के काम होला भन्नेहरू पनि त राख्ला नि त तर्क फेरि, किनभने वाम घटकहरू एक हुँदा एउटा हेर्नुहोस् है, प्रजातान्त्रिक शक्ति एक हुँदा उहाँहरू नै सरकार बनाउने हो. तपाईँहरू त सानो हुनुहुन्छ, कतातिर जाने? फेरि भोलि गएर त्यहीँ फेरि झुन्डाहरू बन्ने हो कि भन्ने त शङ्का लाग्ला नि त.
नवराजी, दुनियाँमा कुनै पनि राजनीतिक दल एकैचोटि डल्लाको डल्लै आएर पहिल्यैचोटि आएर सरकारमा बसेको अथवा दुई तिहाई ल्याएको बहुमत ल्याएको
भने तपाईँहरूले चाहिँ अस्तित्व मात्र देखाउन खोजे हो त. अब
यो चुनाव राष्ट्रिय चुनाव 3% क्रस गर्ने राष्ट्रिय पार्टी बनाउने, अर्को 5 वर्षको लक्ष्य भनेको हामी यसरी लाग्छौँ, यसरी समाजमा जान्छौँ, हामी सरकारको दाबी गर्ने गरी जान्छौँ. र योपालि त हामीले समय पाएनौँ, पार्टी गठन भएको 3 महिना भयो नि, 3 महिनामा धेरै ठुलो सपना देखिहाल्नुपर्ने, हाम्रो लागि त्यो हुँदा पनि भएन. अब जनताले साथ दिएछ भने त्यो जनताको गर्वको कुरो भयो होइन, उनले कुरो बुझेछन्, जनताले कुरो बुझेछन् होइन, उनी त्यो रैती मानसिकताबाट जनताहरू अलिकति माथि उठेछन् होइन. हामी पार्टीका रैती हुनुहुँदैन, हामीले गलत गऱ्यौँ, बार बार यिनले जति टोकियो हाम्रो टाउको भित्तामा ठोकिए पनि हामी सम्झेनौँ
होइन. तपाईँहरूले चुनावमा त त्यो अनुभव त लिनुभयो होला नि, जनता त अब भोज भतेर मासु पैसाकोमा चाहिँ धेरै भोटहरू ग्रामीण क्षेत्रमा देखे. हेर्नुहोस्, धेरैले भने गोपाल भालले पैसा खर्च गरेन यसरी त भनौँ न चुनाव हारे भन्ने पनि बाहिर सुनिए.
अब त्यो देखियो, त्यो अनुभव पनि हामीले पायौँ होइन. जनतालाई एउटा कुरो के थियो भने यी जो आए पनि गर्ने केही होइनन्, केही होइनन्, यी अहिले आउने हुन्, यी अहिले नतमस्तक हुने हुन्, अहिले नमस्कार गर्ने हुन्, अहिले भाषण छाड्ने हुन्, त्यस कारण यी केही गर्नेन. अब केही दिन्छन् भनेपछि, 1 सरो बिडी दिन्छन् भने यही ठिक छ ल भन्ने मानसिकता जनतालाई यिनले पारेका, राजनीति दलहरूले यसरी हायल कायल पारेका. अनि हामीले हाम्रा कुरा गर्दाखेरि जनतामा त्यो विश्वासै जगाउनु नसक्छ, तिमीहरू अर्का ठगौ कि. यतिका 100-200 पार्टीहरू खोलिसक्यो देशमा, सबैले त्यही भन्छन्, अझ तिमीहरू पनि त्यही भन्न आयो, तिमीहरू फेरि अर्का ठग हौ कि भनेर त्यो विश्वास जगाउनै हामीलाई बहुतै गाह्रो भयो. तर हामीले यति छिटो विश्वास जगायौँ, त्यसमा त हामी आफैलाई आफै धन्यवाद दिन्छौँ.
अनि बजार एरियामा मात्र मत आयो नि त, ग्रामीण क्षेत्रमा त त्यो
जहाँ पढे लेखेको मान्छे, जहाँ शिक्षित जमात थियो, जहाँ कुरो बुझ्थ्यो, त्यो मान्छे त हामीले उठायौँ. तर जहाँ त्यो अशिक्षित मास थियो, जहाँ त्यो दारु मुर्गमै त्यो रमाउने मास थियो, जहाँ त्यो थियो त्यहाँ उनीहरूले फाइदा उठायो.
होइन, धेरैले एउटा कुरा के भन्छन् भने हिजो स्वतन्त्र हुँदा र अब पार्टीमा प्रवेश गरेपछि त तपाईँहरूलाई अलिकति हेर्ने दृष्टिकोण पनि त फरक भयो होला नि त, लाग्छ लाग्दैन दानबहादुरजी?
अब हिजो हामीलाई अलिकति खेलासी हिसाबले हेरे जनताले, खेलटट्टाको हिसाबले हेरे,
एकजना स्वतन्त्र हो नि के गर्छ भन्ने
थियो। अब गोपी हमालसँग पैसा धेरै छ, अब खर्च गरौँ के गरौँ, पार्टीलाई चन्दा दिनु भन्दा आफै उठेर गरौँ भन्ने यस्तो हल्ला फैलाए मान्छेले, होइन, बडा हल्का किसिमले। अरे अहिले विवेकशी साझा पार्टीको जो क्रेज छ, जो देशमा एउटा
तर नयाँ जेनेरेसन स्पेसली भन्ने हो,
नयाँ जेनेरेसनमा, नयाँ युवा युवतीहरूमा जो एउटा किसिमको आएको छ उभार, अब यो धेरै दिन यी पार्टीहरूले ठेक्न सक्दैनन्। यो आयो, यो आयो, यो चाहिँ पक्का छ, मान्नुहोस्, यकिन्छ, मान्छेहरू धेरै उत्साहित छन्। र अझ पनि अब हाम्रो नेपाली समाज भनेको बलेकै आगो ताप्ने समाज हो, शक्ति ओरिएन्टेड हुनसक्छ, त्यसको लाभ हामी भरपूर लिन नसकौँला। हामीले जनतालाई जति जागरणका कुरा गरे पनि, जति चेतनाका कुरा गरे पनि हामी त्यति लाभ यो चुनाव पनि लिन नसकौँ।
धनबहादुर जी, यहाँलाई के लाग्छ, दुईमा शक्तिमा यतिखेर नेपाली राजनीति दुर्विकृत भएको छ, यहाँले राम्रोसँग विश्लेषण गरिरहनु भएको छ, हेरि पनि रहनु भएको छ, यो अवस्था हेर्दा जनमत, जनताको जनमत या जनता त्यही कुराहरूमा अहिले बिलिभ बढी गरिरहेको हामी देख्छौँ। हेर्नुहोस्, एकातिर वाम शक्ति, एउटा प्रजातान्त्रिक शक्ति, देशमा दुईवटा शक्ति भयो भने पुग्छ भन्ने तर्कहरू पनि राख्दैछन्। यो अवस्थामा तपाईँहरू अब कसरी जाने भन्ने प्रश्न नै आउला।
पहिलो कुरा त यो अहिलेको ध्रुवीकरण छ नि, धेरै मान्छेलाई के लाग्छ भने म जस्ता मान्छेलाई यो मुलुकका लागि दुर्भाग्य हो। धेरैमा केही विद्वानहरूले के भन्छन् भने यो बल्ल ठिक भयो, मुलुक दुई ध्रुवीकरणमा भयो, यहाँ 150 एउटा पार्टी भयो, एक मान्ने हुने पनि मन्त्री भयो, देशलाई लुटे, देशलाई दोहन गरे, अस्थिरता, राजनीतिक तरलता धेरै भयो मुलुकमा, अब बल्ल दुई धर्ममा देश बाँडियो, अब थायत्व आउँछ भन्ने मान्छेहरूको आकलन छ। यदि यो हाम्रै उत्पादन, यो दुई ध्रुवीकरण, यो हाम्रै सो उत्पादन, हाम्रै पार्टीका नेताहरूको विवेकमा भइदिएको भए हामी भर पर्थ्यौँ, हामी मान्थ्यौँ पनि। यो अर्काले बनाइदिएको, अर्काले गरिदिएको, यो कति दिन टिक्छ? यो अहिल्यै टिक्दैन। यिनीहरू एकताको कुरा त छोडिदिनुहोस्, यो चुनाउमै भनौँ न, यही चुनाउमा टिकट बाँडफाँडमा यिनीहरू भत्किसक्छन्। मिल्दै मिल्दैन यो 165 सिटमा यति ठुला दलहरू, यति मान्छे आकाङ्क्षी छन्, यति मान्छेले मेहनत गरेका छन्, राजनीतिमा लगानी गरेका छन्। अहिले त्यो सिट टपक्कै एमाले पाउने ठाउँमा माओवादीको उम्मेदवार उभियो, माओवादीले पाउने ठाउँमा एमालेको गएर उभियो, काङ्ग्रेसले जित्ने ठाउँमा रापरपा गएर उभियो, के होला यिनीहरूको हालत? यो सम्हाल्न सक्छन्? यति महत्त्वाकाङ्क्षी तपाईँले हिजोकै उदाहरण देख्नुभयो, आरजू राणाले निर्णय पनि भइसकेका छैन, आउनुभयो, म यहाँबाट उठ्ने मैले विचार गरेको छु, आजको प्रतिक्रिया हेर्नुहोस्, फेसबुक हेर्नुहोस्, सामाजिक कति विरोध छ, पचायो मान्छेले, सक्दैन अब हेर, मेरा बाले घिउ खाएका छन्, मेरा हात सुँ भन्ने जमाना अब छैन, अब मान्छे बाट जानिसके, अब कोही छैन पार्टीभित्र पनि, अब रैती मानसिकताबाट माथि उठिसके मान्छेहरू, अब कार्यकर्ता मान्नेवाला छैनन्। हिजो अस्तिकै
होइन, एउटा राम्रो सक्षम मान्छे उठ्दा त उहाँले एयरपोर्टमै मैसँग भन्नुभएको थियो कि हामी चाहिँ, अब मेरो उम्मेदवारी चाहिँ 100% नै छ, अब म यस क्षेत्रको जनताले मलाई माया गर्नुभएको छ, म उठ्छु, मेरो इच्छा पनि यस क्षेत्रैबाट छ, र विगतमा शेरबहादुर देउवा उठ्दा पनि यस क्षेत्रका जनताले विश्वास गरेकी हुन्, म यहाँको जनताको विश्वास तोड्न दिन्न भन्नु त ठिकै हो नि एक हिसाबले।
उहाँको ठिक हो, उहाँको व्यक्तिगत रूपमा ठिक हो, उहाँले टिकट ल्याउन चाहनुभयो भने यहाँ जति आत्महत्या गरे पनि रोक्नु पनि कोही सक्दैन, उहाँ ल्याइहाल्नुहुन्छ, त्यो उहाँसँग त्यो क्षमता छ, तर यहाँका आकाङ्क्षीहरूले पचाउने कि नपचाउने त्यो कुरो, यहाँ पनि त हाइट भएका मान्छेहरू छन् त, पार्टीलाई लगानी गरेका आरजू देउवा राणाको भन्दा धेरै ठुलो लगानी, 10 गुणा लगानी गरेका कार्यकर्ता त यही धनगढी सदरमुकाममा जीवित छन्, सक्रिय राजनीतिमा छन्, तिनले पचाउने कि नपचाउने त्यो कुरो। त्यस्तै एमालेमा होला, त्यस्तै माओवादीमा होला, होइन भने यही समीकरणमा यिनीहरू पहिलोचोटि भत्किहाल्छन्। यो जोगाउन सक्यो भने पनि त्यसपछि परिणामको कुरा आउँछ, काङ्ग्रेस र रापरपा समीकरण भएको ठाउँमा पनि त हार्न सक्छन् नि, एमाले र माओवादी समीकरण भएको ठाउँमा पनि त हार्न सक्छन् नि, मान्छेलाई चित्त नबुझ्न सक्छ, त्यो किन हारियो, त्यो
गोलचक्कर,
गोलचक्कर किन हारियो? यही यही भोलि यही मुद्दा उठाउनुहुन्छ, तपाईँहरूले बेमानी गर्नुभयो, हाम्रो मान्छे हार्यो, तपाईँका कार्यकर्ताले बेमानी गरे हाम्रो, तपाईँले परिचालन गर्न सक्नु भएन त्यस कारण हाम्रो मान्छे भयो, यहाँ यिनीहरू।
तर यो गठबन्धन भन्दा त तपाईँहरू जस्तो सानो पार्टीलाई गाह्रो चाहिँ गाह्रो हुन्छ होला नि, किनभने प्रतिस्पर्धामा दुई धार स्पष्ट देखिन्छ, जनताको मत एकातिर देखिन्छ,
चुनावको परिणामका हिसाबले, चुनावको परिणाम नतिजाका हिसाबले हामीलाई गाह्रो होला, मुद्दाका हिसाबले हामी दरिला।
तर एउटा कुरा नि आज दानबहादुरजी, अहिलेको परिस्थिति र आवश्यकता हेर्ने हो भने त राष्ट्रमा यी धेरै दलहरू हुनुभन्दा त ठिकै हो नि, एउटा बहुमतको सरकार भयो भने कमसेकम पाँच वर्षसम्म एउटा स्थायित्व सरकार पाउँछ, गभर्मेन्टमा मन्त्रीहरू पनि स्थायित्व हुन्छन्, देशले एउटा विकास र समृद्धिको तपाईँहरूले लिएकै नारामा अगाडि बढ्छ भन्नतिर त हामी सहजै भन्न अनुमान लाउन सक्छौँ होला नि त। त्यो त्यो कुरालाई मान्ने कि नमान्ने दानबहादुरजी यहाँले?
मान्ने, मैले अघि निवेदन गरेँ, यदि हाम्रो स्व उत्पादन हो भने, यही मुलुकको आवश्यकतालाई मध्यनजर गरिएको हो भने, राजनीतिक दलहरूमा चेतना भएकै हो भने ठिक छ। तपाईँ ध्रुवीकरणको र एकीकरणको प्रयासको तपाईँ जग हेर्नुहोस्, यो अनपेक्षित छ, यो अपारदर्शी
भने एकातिर सरकार अनि बसिरहने, अर्कोतिर विपक्षीसँग गठबन्धन पनि गर्ने,
यो अपारदर्शी पनि छ, यो हठात पनि छ। यिनले एकीकरण हुनुपर्नेको, चुनावी तालमेल गर्नुपरेको औचित्य पुष्टि गरेर जनतामा आउनु पऱ्यो कि नै? त्यो पहिलो कुरो जनतालाई सोध्नु पऱ्यो कि नै, भन्नु पऱ्यो कि नै, आफ्ना कार्यकर्तालाई सोध्नु पऱ्यो कि नै? चारजना माथि बस्ने होइन, अब हाम्रो सत्ता, हामी यो सत्ताबाट बाहिरिने भयौँ, अब यो सत्ताको चाहिँ नि त्यो रसवादन हामीबाट फुत्किने भयो होइन, त्यसकारण अझ फेरि मिलौँ, त्यहाँ बसिराख्नुहोस्, तपाईँ सरकारमा पनि बसिरह, त्यहाँ पनि खाइराख्नुहोस्, र भोलि खाने ठाउँ पनि आउनु पऱ्यो। अब भने एउटा त यो स्वार्थ केन्द्रित,
अहिले भने आवश्यकता होइन, यो स्वार्थ केन्द्रित भयो, सत्ता केन्द्रित गठबन्धन हो भने यहाँको विश्लेषण
100% यो के हो भनेपछि, यो 100% स्वार्थ केन्द्रित यो र सत्तामा हो, बाहेकको अरूको केही होइन। र अर्को कुरो, यो कुरो यसको साथसाथै के छ भने, एउटा राजनीतिमा एउटा कस्तो भएको छ यो मुलुकमा भने, यो प्रचण्ड भन्ने मान्छे को महत्त्वकाङ्क्षे र प्रचण्डको प्रवृत्तिले गर्दा यो मुलुकले शान्ति पाउन नपाउने भयो। यी दुईवटा महाशक्तिलाई, चीन र भारतलाई, यो कुरो खट्केकै हो। यो प्रचण्डले गर्दा मुलुकमा यो द्वन्द्व व्यवस्थापन शान्ति नहुने भयो भन्ने कुरा यिनले बुझेकै हुन्। त्यस कारणले यो चीनको र भारतको इन्ट्रेस्ट के हो भने, भारत चाहने जहिले पनि यहाँ अस्थिरता, प्रचण्डको प्रयोग गर्ने, बाबुरामको प्रयोग गर्ने, कहिले केपी शर्मा ओलीलाई प्रयोग गर्ने, कहिले शेरबहादुरलाई प्रयोग गर्ने, यहाँ जहिले पनि अस्थिरता निप्टाउने। तर चीन के मानेमा चिन्तित थियो भने, यो देशमा थायित्व भइदिएको मेरो सुरक्षा राम्रो हुन्थ्यो भने चिन्तित थियो। अब चिनको पलान अनुसार प्रचण्डको जो थियो नि एथिक्स, जो सिद्धान्त, जो उसको जनयुद्ध पछिको पनि अलिअलि बचेको राप्ताप, यसले गर्दाखेरि मुलुक अस्थिरतातिर बढ्ता गयो। तर यसको यो 10 वर्ष जनयुद्धको विधिवत दाह संस्कार गरिदिनुपर्छ र यसलाई भुत्ते बनाइदिनुपर्छ र यहाँ समेत गरिदिनुपर्छ, जबकि भोलि यहाँबाट छुटेर गयो भने त्यसको औचित्य समाप्त हो र मुलुक स्थिरतातिर जाओस्
भने। एमालेमा विलय हुँदैछ नेकपा माओवादी केन्द्र भनेर यहाँले विश्लेषण गर्न थाल्नुभयो, त्यसो भए
यो चिनको गेम प्लान हो, सफल होला या नहोला चिन, किनभने प्रचण्ड त्यति भरपर्दा मान्छे होइन, हिजो उनी उतातिर प्रयोग थिए, आज हठात भारतको ग्रिपबाट बाबुराम र प्रचण्डलाई यता कसले ल्याए त? केपी शर्मा ओलीको ताकत त होइन यो, हिजो बल जबरजस्ती केपी शर्मा ओलीको सरकार ढालेर उसैसँग सत्ताधार दलको प्रचण्डलाई आफ्नो खेमामा ल्याउने शेरबहादुरको ताकत त होइन यो, हामी त बुझेका छौँ नि, हाम्रो त अनुभव छ नि। त यो शक्ति केन्द्रहरूको खेल जो यो मैदानमा भएको छ, यसका प्रयोग हुन् यिनीहरू, यी प्रयोगहरू, ती प्रयोगहरू कहिले सफल हुन्छन् कहिले असफल हुन्छ। अहिले जसरी मोदीलाई किकआउट गरे यिनीहरूले, वामपन्थी शक्तिहरूले मोदीलाई त किकआउट गरेकै हुन् नि, गरे त अहिले, तर अब मोदीले यो कुरो मान्छ,
सहजै बुझ्नुभएको छ उहाँले पनि,
मजाले बुझेको छ। त अब यी दुईवटा शक्ति केन्द्रको इन्ट्रेस्टमा यो मुलुक अझ यो ध्रुवीकरणका नाउँमा अझ अस्थिरतातर्फ,
भने हाम्रा छिमेकी राष्ट्रहरूको कहीँ कतै नेपालप्रति गरिने व्यवहार इन्ट्रेस्टले गर्दा अहिले पनि हाम्रो देश अस्थिरतिर जाने सम्भावना बढेर गयो भन्ने यहाँले विश्लेषण गर्न थाल्नु।
बिल्कुल, अमेरिका, युरोपियन युनियन, अमेरिका र युरोपियन एउटै भनौँ, चीन, भारत, यिनीहरूको इन्ट्रेस्टले यो नेपाल यस्तो ठाउँ हो, चीनलाई र भारतलाई नजिकबाट हेर्नका लागि, हरेक दृष्टिकोणले नजिकबाट हेर्नका लागि युरोपियन युनियन, अमेरिका लगायत यहाँ उपस्थिति खोजिरहेछ, र भारतले यहाँ जहिले पनि अस्थिरता निभाउने र यो देशलाई आफ्नो
ग्रिपमा पारिरहने,
यसको उन्नति र प्रगति कहिल्यै हुन नदिने, आफ्नो ग्रिपमा लगेर आफ्ना इसारा अनुसार यो देशको राजनीति नचाइराख्ने उसको स्वार्थ छ। र राजतन्त्र ढलिसकेपछि चीन धेरै चिन्तित छ,
अस्थिर छ नि त नेपालको राजनीति,
धेरै अस्थिर छ नि त नेपालको राष्ट्रियता त स्खलित भयो। अनि चिन अहिले बिस्तारै 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 नचाहँदा नचाहँदै पनि जतिको भारत देखेको चिन पनि त्यत्तिकै देखिन थाल्यो,
भने नेपालमा बढी सक्रिय देखिन
थाल्यो चिन। अहिले हेर्नुहोस् त रातारात बाबुराम र के अरे प्रचण्डलाई इन्डियन ग्रिपबाट कति छिटो तानिदियो हेर्नुहोस् त, हामीले कल्पना गरेका थियौँ यो कुरो कति छिटो तान्यो, कति ताकत रहेछ
विचार विचार भन्दा नि कोही कतै आर्थिक चलखेल पनि भयो भने हामी विश्लेषण गर्न सक्छौँ, छ्यासो सुच्छ बाहिर मिडियामा पनि आयो यो कुरा।
त्यो त अब त्यो ठाउँमा त अब हाम्रो पहुँच पनि भएन, अब त्यो हामीले विश्लेषण गर्न पनि सकेन, हामीले सैद्धान्तिक धरातल हेर्ने हो, वस्तुनिष्ठ राजनीतिलाई विश्लेषण गर्ने हो, हिजो अस्तिदेखिका भइरहेका
यो यो अवस्थामा हेर्दा धनबहादुरजी नेपालमा एउटा फेरि अर्को शक्तिलाई बाह्य शक्तिले चाहिँ भनौँ न जलमल गर्ने त होइन कि भन्ने शङ्का उपशङ्का बाहिर पनि हुन थाले, किनभने दुई ध्रुव भइसकेपछि एउटा विश्वासिलो बाह्य इन्ट्रेस्टले फेरि खोल सके, किनभने दुइटैले विश्वास कम गर्न थाले भने भारत या अन्य मुलुकहरूले पनि त्यो गर्न सक्ने सम्भावना छ कि छैन?
बिल्कुल छ नि, अब यो त दुईवटा प्रयोगमा गइहाले नि, एउटा उत्तर गयो एउटा दक्षिण गयो, अब यो त दुईवटा प्रयोगशालामा गए यिनीहरू त, अब यहाँ यिनीहरूको इन्ट्रेस्ट भन्दा पनि अब ती दुईवटा महाशक्तिको इन्ट्रेस्टमा यो नेपालको राजनीति कता जान्छ भन्ने कुरा हामीले हेर्थ्यौँ, को हबी भयो बढी, कसले रचनात्मक काम गर्यो, कसले विध्वंसमा काम गर्यो, कसले गलत काम गर्यो, कसले के गर्यो भन्ने कुरा भोलिका पाटा हो नि। अहिले त देखिन्छ के भन्दाखेरि विगतदेखि नेपालको राजनीति त्यो दिल्लीबाटै प्रभावित थियो, दिल्लीकै चस्माले अरू दुनियाँ हेर्थ्यो, चिन बाहेक अरू हेर्थ्यो, भारतलाई कसैले पनि अन्यथा लिएको थिएन, नेपालको राजनीतिमा विश्वले सबैले भारतकै चस्माबाट हेर्ने त्यो अधिकार भारतलाई नै दिएका थिए चिन बाहेक। तर अहिले बिस्तारै बिस्तारै आएर नेपालको राजनीति यो पछिल्लो आर्य खड्गवलीको प्रधानमन्त्रीको काल उनले चाहेर भयो कि परिस्थितिले त्यहाँ पुर्यायो होइन, अब त्यो कुरो आयो अहिले भारत विरोधी गतिविधि।
ओके, यतिखेर हामी छोटो कमर्सियल ब्रेकमा जान्छौँ, प्राविधिक मित्रले मलाई सिग्नल दिँदै हुनुहुन्छ, छोटो कमर्सियल ब्रेकमा जान्छु, त्यसपछि हामी कुराकानी गर्छौँ। आदरणीय श्रोता, आजको यो तातो बहसमा हामीसँग विवेकशील साझा पार्टी प्रदेश नम्बर सातका चाहिँ पार्टीका प्रवक्ता हुनुहुन्छ धनबहादुर रावल हुनुहुन्छ, उहाँसँग कुराकानी म एकैछिनमा जोड्छु, यतिखेर छोटो कमर्सियल ब्रेकमा जान्छु।
हिमाल पहाड हो चाहे तराई मधेश हो, यो देश सिंगारने लक्ष्य हो हाम्रो, सुरक्षित आरती हाम्रो, अडिग अटुट अटल मजबूत रंगीन आरती हाम्रो, यो गाउँ शहर बनाउँछौ सुन्दर
आरती सुरक्षा रंगीन तथा सादा कर्कट जस्ता पाता र ब्लैक पाई अत्याधुनिक प्रविधि द्वारा रंग कोटिंग गरी उत्पादन गरिएको अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम पैकिंग गरी ग्राहक सम्म पुग्ने विभिन्न प्रोफाइल नंबर तथा रंगहरुमा उपलब्ध आरती सुरक्षा रंगीन तथा सादा कर्कट जस्ता पाता आरती सुरक्षा सॉलिड कमिटमेंट।
देउरानीको मुहार आज के हो अलि मलिन देख्छु नि,
खै के भन्नु दिदी, म त अलमल्लमा परेको छु,
के भयो र देवर बाबुसँग केही पर्यो कि?
केही हैन, यस्तै यस्तै,
अनि चिन्तामा देख्छु नि त,
हेर्नु न बच्चा भइहाल्यो, अब केही वर्ष अर्को नजन्माऊ भनेको,
अनि
त्यसैले उहाँबाट पर पर भागी हिँड्दैछु केही भइहाल्ला कि भनेर।
ए कुरा त्यस्तो पो, उसो भए म जस्तै ढुक्क हुनलाई श्रीमानसँग ओके परिवार स्वास्थ्य सेवामा जानु अनि आवश्यक परामर्श लिई आफूलाई सुहाउने गुणस्तरीय परिवार नियोजनको सेवा सुपथ मूल्यमा लिनु, त्यसपछि त पर पर भाग्नै पर्दैन नि।
थप जानकारी र ओके परिवार नियोजनको सेवा लिनका लागि श्रीमान श्रीमती दुवै नजिकै रहेको ओके परिवार स्वास्थ्य सेवामा आजै जानुहोस् वा 1115 निशुल्क फोन गर्नुहोस्।
पूर्ण रूपमा हस्पिटालिटीको सुविधा सहित होटल फ्लोरा धनगढी चटकपुरमा
सेवा र सुविधाहरू
नर्मलदेखि डिलक्स सम्मका रूमहरू,
दुईवटा मिटिङ हलका साथ बार एन्ड रेस्टुरेन्ट,
सेफ्टी कार पार्किङ,
एयर टिकट एन्ड कार बुकिङ फेसिलिटिज,
कस्टमर पिकअप, ड्रप अन रेन्टल,
इमर्जेन्सी डाक्टर अन कल। विस्तृत जानकारीका लागि होटल फ्लोरा हस्पिटालिटी प्राइभेट लिमिटेड, चटकपुर 3 धनगढी कैलाली,
सम्पर्क नम्बर 091417544, वेबसाइट www.hotelflora.com.np, इमेल info@hotelflorahospitality।
आहा बुहारी, कति मिठो खाना कुन चामल पकायो
बुवा पनि उही बजारमा जहाँ पनि पाइने स्माइल क्वालिटीको मेगा ब्रान्डको चामलको खाना त हो नि
कुन चामल रे बुहारी फेरि भन त
केलाउनु बिन्नु नपर्ने स्वादिलो अनि गुनिलो स्माइल क्वालिटीको मेगा ब्रान्डको चामल त हो नि बुवा
हर र बासना सर र मुखै रसाउने स्माइल क्वालिटीको मेगा ब्रान्ड चामल तपाईँ हामी पनि सधैँ प्रयोग गरौँ बजारमा सर्वत्र उपलब्ध छ
हिजो तिमीले फेसबुकमा मासुका विभिन्न परिकारका फोटो हालेका थियो मेरो त मुखै रसाइरहेछ
बाजेलाई त थाहै रहन्छ नातिको होटेलमा विभिन्न मासुका परिकारहरू पाउँछ भनेर
नातिको होटल अनि हामी बाजेलाई थाहा नहुने
थाहा त हुन्छ नि बाजे मेरो होटेलको नाम होटेल वेलकम हो अनि के भन्दा नि बाजे दक्ष कुकहरूद्वारा विभिन्न प्रकारका खाना खसीको सेकुवा लोकल कुखुराको लेग पिस चेस्ट पिस चिकन रोस्ट चिकन ग्रेभी चिकन सुप साथै खाना बस्नको पनि व्यवस्था गरेको छु नि बरु बाजेलाई पनि वेलकम छ है
ल त्यसो भए म आज साँझ तिम्रो होटेलमा पुगिहाल्छु नाति ल
होटल वेलकम धनपा 8 क्याम्पस रोडबाट एलएन चोकमा सरेको छ प्रोप्राइटर प्रेम ओली 9845892616 र 9824615390
यो शेयर बजारमा लगानी गर्न त धेरै गाह्रो पो रहेछ यार कुन शेयर किन्ने के हेरेर किन्ने कति कति किन्ने कहिले बेच्ने ओहो सारा काम छोडेर यतै लागेन भने त आफ्नो लगानी सट्टै डुब्ने खतरा रहेछ फेरि राम्रो भनेका शेयरका भाउ अचक्लै महँगो आफ्नो सानो रकम केही न केही साराले फाइदा लिए भनेर यसो त्यता लागम कि भनेको भो बाबो नसकिने रहेछ
ल यो मान्छे पनि काम लाग्ने देखेन अनि आफूले जान्दै नजानेको ठाउँमा पनि कसैले लगानी गर्छन् त विशेषज्ञको जिम्मा दिनुपर्छ नि
के रे विशेषज्ञलाई जिम्मा दिने रे कसरी
म्युचुअल फन्डमा लगानी गर्ने नि
के हो नि यो म्युचुअल फन्ड भनेको
ल सुन यो म्युचुअल फन्ड भनेको तिमी हामी जस्तै ससाना बचत भएका शेयर बजारको जानकारी नभएका आफ्नो छुट्टै कामबाट फुर्सद नपाउने मान्छेहरूबाट रकम सङ्कलन गरेर बजारमा लगानी गर्ने विशेषज्ञबाट सञ्चालन हुने कोष हो क्या म्युचुअल फन्ड सञ्चालकले बजारको राम्रो विश्लेषण गरेर बजारको अवस्था कस्तो छ फाइदा हुने नहुने विविधीकरण गरी जोखिम कसरी कम गर्न सकिन्छ भन्ने जस्ता आधारभूत कुरा हेरी लगानी गर्छन् अनि उक्त लगानीबाट भएको नाफा हामीलाई नै फिर्ता गर्छन्
ए गजबै रहेछ त मेरो अलिकति बचत रकम छ कुन म्युचुअल फन्डलाई दिने होला त भन भन
अरू कसलाई नि सिद्धार्थ म्युचुअल फन्डलाई दिने नि सिद्धार्थ म्युचुअल फन्डले आफ्नो तेस्रो योजना सिद्धार्थ इक्विटी फन्ड ल्याएको छ नि यो योजनाको अवधि 10 वर्षको छ 10 वर्षभित्र आफ्नो लगानी झिक्न चाहे दलाल व्यवसायी मार्फत इकाइ बिक्री गरी लगानी झिक्न सकिन्छ
अनि कसरी लगानी गर्ने त
यसमा लगानी गर्न सार्वजनिक निष्कासनमा आवेदन गरे जसरी नै आफ्नो खाता भएको बैंकमा गई आस्पा प्रणालीबाट आवेदन गर्ने नि साँच्चै आवेदन गर्न धेरै समय नहुँदा आजैदेखि तयार भएर बस है आउने आश्विन 25 देखि 29 गतेसम्म मात्र आवेदन दिन सकिन्छ
न्यूनतममा 100 इकाइ र अधिकतममा 24 लाख इकाइसम्म आवेदन गर्न सकिन्छ नि
ल ल बुझे अब त्यसै गर्छु
यो सिद्धार्थ इक्विटी फन्डको आवेदन आउँदो आश्विन 25 देखि 29 गतेसम्म खुल्ला रहने हुँदा आफ्नो खाता रहेको ब्याङ्कमा वा सिद्धार्थ ब्याङ्कको कुनै पनि शाखामा सम्पर्क गरी आवेदन गर्नुहोस् यस सिद्धार्थ क्यापिटल लिमिटेडले इक्रा नेपालबाट फन्ड म्यानेजमेन्ट क्वालिटी रेटिङ AMC 3+ प्राप्त गरेको छ जुन नेपालको योजना व्यवस्थापकहरूले प्राप्त गरेको उच्चतम रेटिङ हो थप जानकारीको लागि सिद्धार्थ क्यापिटलको फोन नम्बर 01-4420-924-4420-925 सम्पर्क गर्नुहोस् सिद्धार्थ म्युचुअल फन्ड तपाईँको लगानीको उचित व्यवस्थापन म्युचुअल फन्डमा लगानी बजार जोखिम निहित हुन्छ लगानी गर्नु पूर्व विवरण पुस्तिका राम्ररी पढ्नुहोस्
आदरणीय श्रोता पुनः यहाँहरू सम्पूर्णलाई स्वागत छ कार्यक्रमको अन्तिम खण्डमा म छु र हामीसँग करिब करिब 6 मिनट मात्रै बाँकी छ यो विषयमा हामी महत्त्वपूर्ण विषयमा कुराकानी गर्दैछौँ आज हामीसँग हुनुहुन्छ नेपालमा नयाँ राजनीतिक वैकल्पिक शक्तिको रूपमा रहेको नयाँ धारमा रहेको विवेकशील साझा पार्टी प्रदेश साथका पार्टीका प्रवक्ता हुनुहुन्छ हामीसँग धानबहादुर रावल हुनुहुन्छ उहाँलाई म पुनः वेलकम गर्छु पुनः स्वागत छ रावल सर यहाँलाई अब यो परिस्थिति हेर्दा पछिल्लो समय अब टिकट बाँडफाँडका कुराहरू पनि छन् यहाँ कति प्रतिशत विश्वस्त हुनुहुन्छ अब चुनाव तोकेकै मितिमा किनभने अहिलेको गठबन्धनले गर्दा सत्तारूढ दल र सत्तामा जो रहेको छ पार्टी काङ्ग्रेस अलिकति ढुलमुलाइरहेको अवस्था र परिस्थितिलाई उहाँले पनि नजिकबाट एनालाइसिस गरेको अवस्था र तपाईँले भनेअनुसार भारतले पनि त्यो एनालाइसिस गरेका छन् नेपालमा शक्तिको सरकार आयो भने के हुन्छ भन्ने विश्लेषण हुन थालेको छ यो अवस्थामा तोकेकै मितिमा चुनाव हुने सम्भावना कति छ दानबहादुरजी यहाँले कसरी विश्लेषण गर्नु भएको छ
अब यो चुनाव नै सार्लान् भन्ने त्यो दुसाहस गरिहाल्लान् भन्ने कुरा त म अलिक कम विश्वास गर्छु तर अब यो समानुपातिकको यो लिस्ट बुझाउने छन् नि, कहिले यो 29 गते कहिले भनेको छ नि, अब यो वृहत तालमेल छ यिनीहरूको, यिनीहरू कहीँ केही मिलेको छैन। त्यस कारणले अब यो मितिसम्म सारिहाल्छन् कि, यो 29 गतेबाट अलि परसम्म लग्छन् कि जस्तो मलाई
लाग्छ। निर्वाचन आयोगले भनिसक्यो त यो मिति तलमाथि हुने बित्तिकै त हामी सिधै प्रभावित हुन्छौँ भनिसक्नु भयो उहाँहरू।
अब ऊ त भन्दै गर्छ, निर्वाचन आयोगले त जहिले पनि यो असहमति राजनीतिक दलले गर्ने कुराहरूमा जहिले पनि असहमति नै जनाएको छ, सहमति कहिले जनाएको छन्। तर यहाँ त विधिको शासन छैन, पेलपालको शासन हो, यिनीहरू गर्न सक्छन् त्यो कुरो। नभए पनि यो 30 गतेलाई लिएर अब 5 गते उम्मेदवारी दिनु कहिले छक्याएर
कार्तिक 5 गतेसम्म
छक्याएर यिनीहरू यो 4 गतेसम्म पनि तान्न सक्छन्
है।
यिनलाई धेरै अब टाइमै छैन, त टाइमै छैन, को कहाँबाट उठ्ने, को समानुपातिमा राख्ने कुरा, अहिले पार्टी पार्टी गत्न त छ, यिनको त दुईवटा मिलेर गएको त कहीँ छैन। यी त सबै पार्टी पार्टी गएको, लिने माथि गएर त्यो राख्ने अनि त्यसबाट मिलाउने।
एउटा कुरा दानबहादुरजी, मैले पछिल्लो समय मैले यो कुरा भन्दै आएको छु, यदि तालमेल भयो भने बदर सङ्ख्या धेरै हुने सम्भावना छ, यहाँलाई के लाग्छ? किनभने मत धेरै बदर हुन्छ, जहाँ एमालेको उठेको हुन्छ त्यहाँ भोट चुनाव चिन्ह त हुन्छ माओवादीको, तर भोट त माओवादीलाई पनि दिन्छ नि जनताले,
दिन्छ
अनि त्यो भोट बदर भयो भने दोषीको,
अब दोषी भनेको त अब यही अब यो निर्वाचन आयोग भन्ने कि अब सरकार भन्ने कि अब यिनले मतदाता परीक्षणको नाममा करोडौँ रुपियाँ निर्वाचन आयोगले छुट्याएको छ, सरकारले छुट्याइदियो,
होइन जनताले त्यत्रो मत दिने अनि सक्षम मान्छे पनि चुन्न पाएन भने त तनाव हुँदैन।
यही त सेत विडम्बना यो भएको छ। जस्तै भनौँ न अब हाम्रै अस्तिको मेयरकै चुनावमा हेर्नु, अब 3700 भोट
तपाईँहरूको बदर,
हाम्रो बदर भयो, हामी 2700 चुनाव हार्यौँ,
6 भोट दललाई भन्नुभयो त्यहीँ गल्ती गर्नुभयो तपाईँहरूले।
अब त्यो हामीसँग अर्को विकल्प पनि थिएन, थिएन, हाम्रो एकल उम्मेदवार थियो, अब एकल उम्मेदवार कहिले कहिले पार्टीलाई मान्छेले भोट त दिनु पऱ्यो,
यो बदरलाई कम गर्ने प्रयासतिर लाग्नुपर्छ। अब कुरा गरौँ सर एजेन्डा र विचारको कुरा गरौँ, र यो चुनावी एजेन्डा के हुनु पर्ला, किनभने मङ्सिरमा हुँदैछ, अहिलेसम्म हामीले संविधानका लागि निर्वाचित गरे हो, रूपान्तरित संसद हो, अहिलेसम्म हामीले धेरै आशा गर्नु, भरोसा गर्नु र एक्सपेक्टेसन हाई गर्नु पनि बेकार थियो। अब हामी एउटा म्यान्डेट दिएर पठाउँदैछौँ विकास र समृद्धिका लागि, यहाँलाई के लाग्छ अबको एजेन्डा, अबको चुनावी एजेन्डा राजनीतिक दलको के हुनु पर्ला, तपाईँलाई के लाग्छ, तपाईँहरूको के होला, उहाँहरूले के गर्नु होला भन्ने पनि प्रश्न आउला।
होइन, राजनीति अबको एजेन्डा भनेको विकास र समृद्धि र सुशिष्ट राजनीति, यो नै अहिलेको सबै पार्टीले गर्नुपर्ने मुलुकलाई खाँचै यही हो।
तर भ्रष्टाचार मौला हेर्नुहोस् न दानबहादुरजी, यो त विश्वमा हेर्ने भने
अब भ्रष्टाचार त मौलायो त, अब यिनीहरूले के गरे भने अब यही कुरो भयो, भ्रष्टाचारले सामाजिक मान्यता जबसम्म पाइरहन्छ, समाजले जब भ्रष्टाचारीलाई को कदर गर्छ, समाजले मान्यता दिइरहन्छ, यो कुरा रोक्न सकिने, यसको लागि सरकारले चाहेर पनि कानुन निर्माण गरे पनि रोक्न सकिन्छ।
होइन, हामीले मैले धेरै पटक भनेको छु, हाम्रा नेता र राजनीति सुशित भयो भने, सुसंस्कृत भयो भने, राम्रो भयो भने त सिधै तल त राम्रो होला नि त, किनभने प्रशासनिक निकायमा भ्रष्टाचार छ, पुलिस प्रशासनमा भ्रष्टाचार छ, कर्मचारी तन्त्रमा भ्रष्टाचार छ, हाम्रा नेता भ्रष्ट छन्, सबै च्यानल मिलाएका छन्, तपाईँलाई थाहा छ।
अब त्यो सामूहिक रूपमा सबैले टुडी खेलमा गएर आजका मितिदेखि यो कुरो गर्ने छैनौँ भनेर सबैका पार्टीका मान्छेहरूले त्यो कसम खाइदिएपछि त तल अटोमेटिक कमजोर भइहाल्यो, तल साफ भइहाल्यो, मूल सङ्लो भएपछि
हो त्यही भने
तल त केही समस्यै भएन। तर अब कुरो किन यति ठुलो राजनीति सञ्जाल छ, यति ठुलो राजनीति नेटवर्क छ, अब सबै मान्छे इमान्दारै जा, अहिले पनि के पार्टीमा इमान्दार मान्छे छैनन् र, अहिले पनि पार्टीमा के भ्रष्टाचार नगर्ने गर्ने मात्रै छन् र, इमान्दार मान्छे अहिले पनि छन् त, के ब्युरोक्रेसीमा पनि इमान्दार कर्मचारी छैनन्?
तर जनताले तिनीलाई चुनेर पठाउँछन्।
हो, यो के हो, सामाजिक मान्यता पायो। तपाईँलाई म एउटा उदाहरण भन्छु, तपाईँले र मैले छोरी दिनु पऱ्यो भने म भन्सारको मुखियालाई छोरी दिन तयार छु, हुलाकको अधिकृतलाई म छोरी दिन्न,
किनभने मेरो छोरी पाल्न सक्दैन,
सक्दैन, हुलाकको अधिकृतले पाल्न सक्दैन। यो सामाजिक मान्यता जब हामी भत्काउँदैनौँ, कानुनले भ्रष्टाचार त निर्माण गर्न सकिँदै सकिँदैन, यसको लागि सबैभन्दा ठुलो कुरा भनेकै समाज हो जिम्मेवार। समाजले भ्रष्टाचारीलाई खेद्न थाल्यो, समाजले भ्रष्टाचारीकी छोरी माग्न छोड्यो, समाज भ्रष्टाचारीको मलामी जान छोड्न छोड्यो, समाजले भ्रष्टाचारीलाई छोरी दिन छोड्यो, भन्नुहोस् न भ्रष्टाचार गर्ने कसको बाबुको तागत छ?
अब दानबहादुरजी, किनभने चुनावी एजेन्डा विचार धेरै ल्याउँछन्, घोषणा पत्र आउँछन्, चुनावी एजेन्डाहरू धेरै सुनाउँछन्, भाषण गर्दा नेताहरूले भन्छन्, तर त्यो चुनावी एजेन्डाहरू घोषणा पत्रहरू चुनाव जितेपछि खै कहाँ छ अहिलेसम्म मैले भेटेको छैन, किन यस्तो गर्छन् राजनीतिक दलहरू?
इमान्दारी त नभए
कि हामी जनताले पनि त्यो हामीले निगरानी गरेनौँ, या भनौँ हामीले पनि बारम्बार त्यसलाई फलोअप गरेनौँ,
अनि जनतासँग त के विकल्प छ र? जो बाठा टाटा छौँ हामी, सबै शक्ति ओरिएन्टेड छौँ, तिनीहरूबाट केही पाइन्छ कि भनेर तिनीकै लाममा लागिरहेका छौँ, जो कुरै बुझ्दैन जनता, उसले उसको त विकल्पै छैन, उसलाई रिस उठ्ने हो, मैले पोहोर साल भोट दिएँ यसले दिएन, पोहोर काङ्ग्रेसलाई दिएको, काङ्ग्रेसले राम्रो गरेन, योपालि एमालेलाई दिन्छु, अनि एमालेलाई दिन्छ, एमाले पनि अब कहाँ रिस उठ्ने माओवादी, अब जनता रिङ घुम्यो त्यही घोल घुम्यो, उसको विकल्पै छैन,
अब के गर्ने जनताले,
अब जनताले विकल्प खोज्नु पऱ्यो। यो विगतको राजनीति जति पनि अहिलेसम्मको इतिहास भएका यो देशका राजनीति दल छन्, यिनीहरूले गरेको अहिले प्रजातन्त्र ल्याउन, गणतन्त्र ल्याउन, राजा फाल्न, अब यो के अरे प्रधान न्यायाधीशलाई महाभियोग लगाउन, अनि के अरे चौथो वरियता क्रमको आइजिपी बनाउने, जति खेल गर्नुभएको छ, यो देशका जति योगदान दिनुभएको छ गणतन्त्र ल्याउन, लोकतन्त्र, त्यसका लागि यिनीहरूलाई धन्यवाद दिने, तपाईँले जति काम गर्नुभयो तपाईँहरूलाई अब धन्यवाद छ, तपाईँहरूले मुलुक सकेन, सक्नु भएन, यो मुलुक चलाउन सक्नु भएन, यो मुलुकको धेरै दोहन गर्नुभयो, तपाईँहरूलाई जति गरे पनि नपुग्ने भयो, भ्रष्टाचार गर्यो राज्यले, जेल हाल्यो, तपाईँहरूले राम्रै काम गर्नुभयो, आन्दोलन प्रजातन्त्र ल्याउने कुरामा सहयोग गर्नुभयो, हिजो राजतन्त्र फाल्ने कुरामा तपाईँहरूलाई जेलबाट पनि हामीले फुलमाला हालेरै ल्यायौँ, सरकारले भ्रष्टाचारी भनेर कारवाही गर्यो, यो देशमा अतुल सम्पत्ति, तपाईँ बिरामी हुँदाखेरि हामी राज्य रुपियाँ पैसा पनि दियौँ, अझ फेरि तपाईँहरूले हिजो गरेकै काम राम्रो भनेर, अब तपाईँहरूलाई हामी दिउँ कति, अब सक्नुभयो त, अब छोडिदिनुहोस् तपाईँहरू के सुध्रिनुहोस्, एक फेर यिनलाई सुध्रिने मौका जनताले दिनुपर्छ, यी चेत्दैनन्, जनता भनेको अहिले यही चुनावबाट नेताहरूलाई सच्याउने हो, राजनीतिक दलहरूलाई सच्याउने यहाँनिर हो,
कयौँ भनौँ न आवधिक निर्वाचन आउँछन् तर हामी जनताले सही नेतृत्व छानेन भने देश अगाडि बढ्दैन, सही सही भनौँ दिशातिर जाँदैन, त्यसका लागि जनता जागरुक हुनु पर्यो,
जनता जाग्नै पर्छ, जनताले कुरो बुझ्नै पर्छ, र प्रत्येक अलिकति कुरो बुझेका अलिकति चेतनशील मान्छेले यो कुरो जनतालाई भन्नुपर्छ।
थ्याङ्क यू सो मच धनबहादुरजी, थ्याङ्क यू सो मच, यहाँहरूको पार्टी प्रदेशमा राम्रोसँग जाओस्, हामी चाँडै यो धनगढी उपमहानगरपालिकामा जुन छ धनगढी क्षेत्रमा कैलाली क्षेत्र नम्बर 5 उम्मेदवारी दिएको हामी सुन्न र हामी अन्तर्वार्ता लिन पाउँ। थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच। आदरणीय श्रोता, आजको यो तातो बसमा हामीले विवेकशील साझा पार्टी प्रदेशमा साथका पार्टी प्रवक्ता हामीसँग हुनुहुन्थ्यो धनबहादुर रावलसँग हामीले चर्चा परिचर्चा र बस गऱ्यौँ। कार्यक्रम सुन्नुभयो आभार व्यक्त गर्छु, प्राविधिक रूपमा आरडी राणालाई थ्याङ्क यू सो मच भन्दै आजलाई कार्यक्रमबाट मनोबरा धानको निविदा माग्छु, हवस् त नमस्कार।